نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا اما بعد اللہ تبارک و تعالی یہ چاہتے ہیں کہ ہم اللہ تبارک و تعالی کی قرب کو حاصل کریں.
اللہ عز و جل ہی وانٹس اس ٹو گین ہز نیئرنیس.
اللہ تبارک و تعالی کا قرب و نزدیکی کا مطلب فزیکل نہیں ہوتا کہ اللہ تبارک و تعالی دور ہیں اور ہم کو ان سے قریب ہونا ہے.
The nearness of Allah عز و جل or that the fact that we are away from Allah عز و جل, it doesn't mean that physically we are closer or physically we are further away from him.
Allah تعالی اپنی مخلوق سے دور نہیں ہوتا.
Allah عز و جل, he is not away from his creation.
اللہ تعالیٰ عرش سے جتنا قریب ہے ہم سے بھی اتنا ہی قریب
ہے. اللہ از کلوز ٹو اس ایز ہی از کلوز ٹو ہز عرش ہز تھرون.
یہ نہیں ہے کہ عرش دور ہے, عرش زیادہ قریب ہے اور ہم اللہ سے بہت دور ہیں, ایسا نہیں ہے.
اٹ از ناٹ دیٹ عرش از ویری کلوزر ٹو اللہ عز و جل اینڈ وی آر فار اوے فرام ہز آل مائٹی.
اللہ تبارک و تعالیٰ کے پاس جو چیز قریب ہے وہ قریب ہے, جو دور ہے وہ بھی قریب ہے.
واٹ از کلوزر ٹو اللہ عز و جل از کلوزر ٹو ہم and what is far away is also closer to him.
Hadith mein hai ihfaz illaha tajidu tijahaka, Allah ko yaad karo Allah ko tum apne samne paoge.
In the hadith Rasulullah sallallahu alaihi wasallam mentioned that preserve Allah azza wa jal, be aware of Allah azza wa jal and you will find Allah in front of you.
Kahin bhi aap jaye Allahu akbar keh ke namaz shuru karte hain, وہیں یا کا نعبد و یا کا نستعین کہتے ہیں, وہیں سبحان ربی العظیم کہتے ہیں, وہیں سبحان ربی العلیٰ کہتے ہیں. ہم انڈیا میں ہوں, پاکستان میں ہوں, راستے میں ہوں, مکہ مدینے میں ہوں, یہاں ہوں, آفس میں ہوں, گھر میں ہوں, تو اللہ کو سوچیں گے تو اللہ تو سامنے ہی ہے, تبھی تو ہم یہ بول رہے ہیں.
ویئر ایور یو آر یو سے اللہ اکبر اینڈ یو اسٹارٹ یور پریئر اینڈ یو سے یا کا نعبد, یو الون وی ورشپ, یو الون وی آسک فار ہیلپ and you say سبحان ربی العظیم سبحان ربی العلیٰ, well Allah is there, whether you are India, you are in Pakistan, you are in Makkah, you are in Medina, you are traveling or you are at home, wherever you pray Allah is there before you.
کیوں؟ اس وجہ سے کہ تجدو تجاہ کا, جب اللہ تبارک و تعالیٰ کو یاد کرو گے تو اللہ کو اپنے سامنے پاؤ گے.
This is because you will find Allah عز و جل before you. Whenever you remember Allah عز و جل, you will find him.
اسی طرح اللہ تبارک و تعالیٰ کے پاس ظاہر ہونا اور چھپنا کوئی چیز نہیں ہے, سب ظاہر ہی ظاہر ہے.
لائک وائز دیر از نو ڈفرنس بٹوین واٹ از اپیرنٹ اینڈ واٹ از ہڈن فار اللہ عز و جل. واٹ از اپیرنٹ دیٹ از اپیرنٹ اینڈ واٹ از ہڈن دیٹ از آلسو اپیرنٹ فار اللہ عز و جل.
کوئی چیز دور ہے تو اللہ تبارک و تعالیٰ سے چھپی ہوئی ہے, اللہ سے غائب ہے, اللہ کو نظر نہیں آتی, اللہ نہیں جانتے, ایسا نہیں. وہ قریب چیز کو بھی ویسے ہی جانتے ہیں, دور چیز کو بھی ویسے ہی جانتے ہیں. دور قریب چیز کو بھی ویسے دیکھتے ہیں, دور کی چیز کو بھی ویسے دیکھتے ہیں. تو اللہ تعالیٰ سے نزدیکی اور دوری کا اور چھپنے اور ظاہر ہونے کا کوئی تعلق نہیں.
اف سم تھنگ
ظاہر ہی ظاہر,
اف سم تھنگ از فار اوے, اٹ از ناٹ دیٹ اللہ کین ناٹ سی اٹ پراپرلی. اللہ کین سی سم تھنگ وچ از فار اوے ایگزیکٹلی دا سیم, ان دا سیم مینر which he can see something which is nearby. For Allah Azza wa Jal, there is no difference between what is hidden and what is apparent. He can see something that is hidden and he can see that is something apparent exactly in the same way.
Chupa hua hona aur zahir hona ye hamare liye hota hai.
This is for us that certain things are hidden and certain things are apparent.
Isiliye Allah Tabarak wa Taala ke liye hamara zahir bhi khula hua hai اور ہمارا باطن بھی کھلا ہوا ہے.
That's why our own hidden is apparent before Allah عز و جل. Exactly the way our apparent is apparent for Allah عز و جل.
اور اللہ تبارک و تعالیٰ کے لیے اگر ہمارا جسم کھول دیا جائے, چیر دیا جائے, جیسے سرجری میں چیرتے ہیں, جیسے اندر نظر آتا ہے, حق تعالیٰ کے لیے جو باہر کا بھی ویسے نظر آتا ہے, اندر کا بھی ویسے نظر آتا ہے, اس کے اندر جو روح ہے وہ بھی ویسی نظر آتی ہے.
If our body is torn apart, or if you know, if our body is exposed, the way when you do a surgery, the body is cut. So what is inside, it is seen by Allah Azza wa Jalla exactly the way it is seen when it is not cut into pieces. And the ruh, the soul, which is hidden inside, that is also exactly same, you know, apparent in the same manner.
اور یہاں تک اللہ تعالیٰ نے فرمایا ہے کہ آدمی کی دل میں جو باتیں انسان کرتا ہے وہ بھی ہم جانتے ہیں, اس کا نفس جو باتیں کرتا ہے, وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهِ نَفْسُ, آدمی اپنے جی میں جو بات کر رہا ہوتا ہے, جو کسی کو نہیں پتہ چل رہا ہوتا ہے کہ وہ کیا بات کر رہا ہے, اللہ فرما رہے ہیں وہ میں جانتا ہوں.
اللہ عز و جل, he also knows our own personal thoughts. You know, sometimes we talk to ourselves. We are having self-talk, self-conversation. Allah Azza wa Jalla, He knows what is going on in our hearts. وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهِ نَفْسُهُ, and we know what their nafs is whispering about.
اس لیے اللہ تبارک و تعالیٰ کے لیے تو سب کھلا ہوا ہے اور اللہ تبارک و تعالیٰ قریب ہیں, لیکن اللہ کس سے خوش ہیں اور کس سے ناخوش ہیں اس معنی میں بولا جاتا ہے نزدیکی اور دوری, قرب, دوری اور نزدیکی اللہ تعالیٰ سے ان کی رضا کے اعتبار سے ہے کہ جس سے وہ راضی ہیں وہ بندہ ان سے قریب ہے, جس سے وہ ناراض ہیں وہ بندہ ان سے دور ہے.
That's why Allah عز و جل, he is close to everybody. However, Allah is happy with certain people and he is not pleased with some people. So the nearness of Allah عز و جل, it is when Allah is happy with somebody. If Allah is happy with somebody, then Allah is close to him. And if Allah is not happy with somebody, then Allah is not close to him.
Allah نے ہمیں جو کہا ہے وہ یہ کہ تم مجھ سے قریب ہو, میرے سے نزدیکی حاصل کرو. اس کا مطلب یہ ہے کہ مجھے راضی کرو, مجھے خوش کرو.
So when Allah عز و جل says that, you know, get closer to me, look for nearness towards me, that means look for ways and means of pleasing me. Do what? Pleases Allah Azza wa Jalla.
Allah Tabarak wa Taala kis baat se razi hote hain? Ek uska ilm chahiye, aur jis baat se wo razi hote hain, wo ek uska amal chahiye hota hai.
What pleases Allah Azza wa Jalla, that requires knowledge, that we have to know what pleases Allah Azza wa Jalla. So that is there. And on the other hand, we also need to do what pleases Allah Azza wa Jalla. So we have to know and we also have to do.
جاننے کا نام ایمان ہے اور کرنے کا نام اسلام ہے.
To know it, to accept it, that is ایمان, and to do it, that is اسلام.
تو جاننا وہ جاننا ہے جو اللہ تبارک و تعالیٰ کو راضی کرنے والا جاننا ہے.
When we say we must know it in a manner that would please Allah عز و جل.
اللہ کے رضا سے متعلق علم نہ ہو, جاننا نہ ہو, بلکہ دنیا بھر کا جاننا پایا جائے, اس کو جاننا نہیں کہتے.
If the knowledge is not related to the pleasure of Allah Azza wa Jal, that is not knowledge. Because knowledge is only what would please Allah Azza wa Jal.
Isliye jab Allah Tabarak wa Taala janne ko farmate hain to usse wahi ka janna murad hota hai, ilm wahi ka janna murad hota hai, to wahi ke zariye se jo bataya gaya.
That's why when Allah Azza wa Jal says know or learn, that means know the knowledge of revelation, the knowledge of the Quran, the knowledge of Allah Azza wa Jal, because that would please Allah Azza wa Jal.
اگر وحی کا علم نہ ہو بندے کے پاس میں تو جاہلیت ہے.
If a person does not have the knowledge of wahi, does not have the knowledge of revelation from Allah Azza wa Jal, then that person is ignorant.
اسی لیے حضور پاک صلی اللہ علیہ وسلم کی تشریف آوری سے پہلے کے وقت کو جاہلیت کہتے ہیں, زمانے جاہلیت.
That's why the time period before Rasulullah صلی اللہ علیہ وسلم came, that is classified as the days of ignorance, the time of ignorance, simply because they did not have the knowledge of wahi.
Aapke duniya mein tashreef lane se pehle ilaaj muaalija ka ilm logon ke paas tha,
before Rasulullah sallallahu alaihi wasallam came, people knew, you know, how to treat somebody who is not well.
बीमारी का इलाज होता था.
The people who are sick, they were treated.
सर्जरी भी होती थी.
Operations, surgery was also done.
एक साहबी थे, उनकी नाक चांदी की थी.
There was a companion who had a nose of silver.
एक साहबी का सोने का दांत था.
A companion had teeth out of gold.
मतलब ये कि उस जमाने में इलाज मुआलजा भी था, इल्म तिब का इल्म मौजूद था, और सर्जरी भी होती थी, और जाने वाला बाज़ाब्ता ये सब निज़ाम भी मौजूद था. ये भी जाहिलियत का ज़माना था.
सो पीपल हैड द नॉलेज ऑफ मेडिसिन, पीपल न्यू हाउ टू ट्रीट दोज़ हु वर नॉट वेल, पीपल न्यू हाउ टू डू सर्जरीज. स्टिल इट वॉज कॉल्ड द टाइम ऑफ जाहिलियत, द टाइम ऑफ इग्नोरेंस.
तामीरात का फन मौजूद था.
There was knowledge of construction. There was knowledge of civil engineering.
जितने बड़ी बड़ी दुनिया की तारीखी इमारतें हैं वो सब पहले की ही हैं.
All the big historical buildings, they are of the past.
दीवारें चाइना जो है ना वो पहले की है.
The wall of China, the great wall of China, that is, you know, from the past.
अहराम मिस्र पहले के हैं.
The pyramids in Egypt, they're also from the past.
और बेहतरीन महलात होते थे.
There used to be big, big palaces.
बड़े बड़े ब्रिज होते थे.
Very long and big bridges as well.
आली बहुत बेहतरीन किस्म के डैम होते थे.
They used to have dams, big, big dams.
इरम का डैम जो है ना सारी दुनिया में मशहूर है. कौम सभा को जिसमें ख़त्म किया गया था डैम टूटने की वजह से, वो बहुत ऐसा आलमी डैम था वो.
द डैम ऑफ इरम इन यमन, that was a big dam, you know, big on a world scale, but somehow the people were destroyed.
magar iske bawajood wo zamane jahiliyat tha.
So although people had this all this knowledge of construction and engineering and medicine, everything else, still it was classified as the days and the time of ignorance.
magar ye ki jo zindagi ke shobe hain zindagi guzarne ke, wo ilm the pehle.
People had the knowledge of how to live their life.
मगर वो जो चीज़ नहीं जानते थे, अल्लाह ताला किससे राज़ी होता किससे नाराज़ होता वो नहीं जानते थे.
However, they did not know what would please Allah Azza wa Jal and what would make him upset.
क्योंकि इससे अल्लाह ताला राज़ी, इस रज़ा का कोई ताल्लुक नहीं. आपकी ज़रूरत है घर बना लो, आपकी ज़रूरत है इलाज मुआलजा कर लो.
अल्लाह अज़्ज़ा व जल्स प्लेजर इज नॉट कनेक्टेड विद दिस नॉलेज. वेल, यू नीड टू मेक अ हाउस, मेक अ हाउस. You need to have a treatment.
Agriculture करना है, agriculture करो.
You need to do farming.
वो अलग चीज़ है बिल्कुल.
That is something totally different.
तो इसलिए ये सीखना ज़रूरी है कि अल्लाह तबारक व ताला का इल्म क्या है, उनको जानना क्या है अल्लाह को.
That's why it is important to know about Allah Azza wa Jal.
इसीलिए कुरान पाक में अल्लाह ने फरमाया कि فَعَلَمْ أَنَّهُ لَا إِلَهَ إِلَّا اللَّهُ. ला इलाहा इल्लल्लाह को सीखो.
दैट्स व्हाई इन द कुरान अल्लाह अज़्ज़ा व जल डिमांडेड दैट वी शुड नो ला इलाहा इल्लल्लाह, वी शुड लर्न ला इलाहा इल्लल्लाह.
तो ला इलाहा इल्लल्लाह के अल्फाज और उसके मतलब को वैसे तो आदमी मुज़ाकरे में ला लेता है, लेकिन ये एक सीखने की चीज है.
सो ऑल्दो वी हैव कन्वर्सेशंस एंड वी हैव रिमाइंडर्स अबाउट द मीनिंग ऑफ ला इलाहा इल्लल्लाह, बट दैट इज समथिंग वी मस्ट लर्न.
ये सहले मुमताना में से है. मतलब ये है कि ला इलाहा इल्लल्लाह बहुत सिंपल से सिंपल भी है, और ला इलाहा इल्लल्लाह इतना मुश्किल है कि पूरी ज़िंदगी में समझ में आ जाए तो गनीमत है.
ला इलाहा इल्लल्लाह इज़ टर्म्ड एज सहल मुमतना, समथिंग विच इज़ टू ईजी बट टू डिफिकल्ट. यू नो, यू कैन डिस्क्राइब इट, यू कैन एक्सप्लेन इट इन सिंपल वर्ड्स, बट समहाउ इट इज़ सो डीपर एंड ऑल्सो सो कॉम्प्लेक्स दैट इफ यू स्पेंड ऑल योर लाइफ लर्निंग अबाउट ला इलाहा इल्लल्लाह, स्टिल you know, hardly you can manage.
इसीलिए अल्लाह ने हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से सहाबा से ये फरमाया है फालम अन्नहु ला इलाहा इल्लल्लाह.
दैट्स व्हाई अल्लाह अज़्ज़ा व जल्ला ही सेड रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एंड द कंपेनियंस दैट यू मस्ट नो ला इलाहा इल्लल्लाह.
तो इसका मतलब ये है कि जो ला इलाहा इल्लल्लाह वो जानते थे उसमें और जानना बाकी था, और जानना पाया जाता था.
दैट मीन्स द ला इलाहा इल्लल्लाह व्हिच दे ऑलरेडी न्यू, देयर वाज मोर टू दैट. There was more to know about La ilaha illallah from what they already knew.
इसलिए जितना ज्यादा हम इसमें तरक्की करेंगे उतने हमारे ईमान में कमाल आएगा.
that's why we more, the more we, you know, upgrade and the more we develop in La ilaha illallah, the more perfection we will have in our iman.
Iski jo tafseelat hain, wo aadmi ko baar baar sunni padti hai aur bahut lambi tafseelat iski hoti hain. Ek side se thoda sa muzakira aaj ki nashist mein hum karte hain.
So the details of La ilaha illallah are quite, you know, quite lengthy. And we must have conversation and we must have reminders about this again and again. But inshallah, in this gathering today, we will have few words.
Hamari Allah tabarak wa taala ke saath mein char tarah ki nisbatein hain.
Our relationship with Allah azza wa jal is of four types.
Pehli nisbat ye hoti hai ki hamari aur puri kainat ki muhtajgi aur faqiri ye hum par khul jaye.
The first relationship, that our dependence and the dependence of the entire creation upon Allah Azza wa Jal, that has to become apparent to us, that we totally depend and the entire universe totally depends upon Allah Azza wa Jal. Because we are not aware of this all the time. How we need Allah Azza wa Jal, this is something we have to ponder upon.
सबसे पहली बात यह होती है कि अल्लाह तबारक व तआला अल्लाह ही थे और कुछ नहीं था.
First of all, Allah was there and there was nothing else.
हदीस में है कि कान अल्लाह व लम यकुन माहु शै, अल्लाह थे और कुछ नहीं था.
It is mentioned in the hadith that Allah was there and there was nothing else with him.
तो ना हम एग्जिस्ट करते थे ना पूरी कायनात की कोई चीज एग्जिस्ट करती थी.
We were not there and nothing was there in the entire universe.
हमको अल्लाह तबारक व तआला ने मौजूद किया.
सो अल्लाह अज़्ज़ा व जल ही क्रिएटेड अस, यानी ही
गिव अस वजूद,
ही गिव अस एग्जिस्टेंस,
और पूरी कायनात को भी दिया.
एंड ही बिस्टोड एग्जिस्टेंस अपॉन द एंटायर क्रिएशन.
तो हम अपने होने में मोहताज हैं.
वी आर डिपेंडेंट ऑन अल्लाह अज़्ज़ा व जल इन आवर एग्जिस्टेंस.
और ऐसा नहीं होता कि एक मर्तबा उन्होंने हमें होना कर दिया तो अब हम उनसे अलग हो गए, ऐसा नहीं होता.
इट इज़ नॉट दैट ही गेव अस एग्जिस्टेंस वंस एंड नाउ वी आर टोटली फ्री फ्रॉम नीड.
बल्कि हर वक्त वो हमको वजूद देते हैं तो हम हर वक्त मौजूद होते हैं.
बट ही कंटिन्यूज टू गिव अस एग्जिस्टेंस एंड दैट्स व्हाई वी कंटिन्यू टू एग्जिस्ट.
अब इसे अंदाजा लगाइए कि हम एक सेकंड में हमारे अपने होने में कितने अल्लाह के मोहताज हैं.
फ्रॉम दिस यू कैन अंडरस्टैंड how much we need Allah Azza wa Jal for our existence, even up to a second.
इसीलिए पलक झपकने के बराबर भी कोई आदमी अल्लाह से बेनियाज नहीं हो सकता.
That's why even for the blink of an eye, we cannot become totally independent from Allah Azza wa Jal.
अब हम खुद ही नहीं थे. जब हम नहीं थे तो हमारे पास जो है जिंदगी कहाँ थी? जब वजूद नहीं था तो उसमें हयात कहाँ से थी? तो हयात भी नहीं थी.
So when we did not exist, certainly we did not have life. Well, if there was no existence of us, there was also not life for us.
So jab hum live nahi the to fir kya the?
So when we were not alive, what were we?
To hum murda the.
We were dead.
To hamari haqeeqat mayyit hona hai.
So the reality of us is that we are dead.
Aur Allah tbarak wa taala ki sifat hai hona hai.
And the attribute of Allah Azza wa Jal, that He is alive.
तो ज़िंदगी अल्लाह पाक ने हमें आता फरमाई.
Allah Azza wa Jal gave us life.
और वो ज़िंदगी एक मर्तबा दे दी वैसा नहीं रहता. स्टोर कर दिया ज़िंदगी को ऐसा नहीं होता. वो हर वक्त ज़िंदगी देते हैं.
It is not that Allah Azza wa Jal, He gave us life once, and now the life or the being alive is stored in us somewhere. Allah Azza wa Jal, He continues to give us life.
सूफिया की नज़र में इसको तजद्दुद अमसाल कहते हैं. सूफिया की ज़ुबान में इसको तजद्दुद अमसाल कहते हैं.
इन द टर्मिनोलॉजी ऑफ द सूफिया द मशाइख, इट इज़ कॉल्ड तजद्दुद अमसाल.
उसको क्या तर्जुमा बन सकता है? मुझे
इज़ दैट यू हैव द सेम थिंग रिन्यूड एंड रिफ्रेश्ड.
उसकी मिसाल ऐसी है जैसे बल्ब जलता है.
द एग्जाम्पल ऑफ दैट is the bulb, you know, which is bright now.
Ab ye nahi hai ki ek martaba light aa gayi to bas wo jal raha hai.
It is not that the electricity has come once and now it is, you know, it is bright forever.
Balki har waqt aata hai aur current jal jata hai, fir piche se dusra aata hai. پھر وہ جل جاتا ہے, پھر تیسرے سے آتا ہے, تو وہ مسلسل جلتا رہتا ہے, مگر وہ اتنے تسلسل سے آتا ہے کہ لگتا ہے کہ جیسے لائٹ جل رہی ہے, حالانکہ وہ تو جل بھی رہی ہے ختم بھی ہو رہی ہے, جل بھی رہی ہے ختم بھی ہو رہی ہے.
The you know, in the example of the bulb which is bright and which is shining, it is not that the bulb has received the electricity and now it is bright forever, but the fact is that the electricity is coming and it is giving light. It comes and gives light, it comes and gives light. Although it looks as if the electricity is there all the time, but that is not true. You have the supply of the electricity because of which you have light, and then you have new supply, and then you have new light, you have new supply and you have new light. So although there is that continuity of supply and light, but because it is so continuous, it looks that it is there all the time.
इसीलिए हमको बिल आता है इतनी आपने इतनी लाइट जलाई.
That's why you receive the bill at the end of the month.
अगर एक मर्तबा जलने के बाद में फिर जरूरत ना पड़ती तो बिल कम ज्यादा नहीं होता, वो तो सेम होता.
You know, if you receive electricity only once, then you should not have big bills. You should only have big, you know, bill that you receive electricity once. But
किसी को ज्यादा है, किसी को कम है, किसी महीने में ज्यादा है, किसी महीने में कम है. इसका मतलब ये है कि ہر مرتبہ ہر لائٹ میں فنا اور بقا ہے, ہر لائٹ میں فنا اور بقا ہے. فانی ہونا پھر باقی ہونا, فانی ہونا پھر باقی ہونا. تو فانی ہونے کے بعد میں باقی ہونے, دو باقیوں کے بیچ میں فنا اتنی تیزی سے جاتا ہے کہ وہ نظر نہیں آتا.
That's why we have existence and we also have the absence of existence in the light. The light is there, but the light is also not there. But because this existence and the absence of existence, it happens so frequently and so fast and so continuous that the absence of existence you don't notice.
To hame Allah ne zindagi waise di hai.
Allah azza wa jalla, he gave us life in the same manner.
Qudrat waise hi ata farmayi hai.
And the qudra, the power and the ability which we have, that is also given in the same manner.
Irada humko waise hi milta hai.
And the ability to have a will, that is also given in the same manner.
Hamara sunna, dekhna, bolna, ye aise hi milta hai.
Our hearing, our speech, our sight, it is also given in the same manner.
Aisa nahi hota ki ek martaba hame dekhna de diya to ab hum dekh rahe.
It is not that the sight is given once and then you continue to see.
Har waqt hame dikhaya jata hai.
We are being shown all the time.
Hum dekhte nahi hain, hum dikhaye jate hain.
We don't see, but we are being shown.
Hum sunte nahi hain, hame sunwaya jata hai.
We don't hear, but rather we are being made to hear.
Hum bolte nahi hain, hame bulwaya jata hai.
We don't speak, but rather we are made to speak.
In sab sifat ke andar ye Allah tbarak wa taala ke hum apni zaat mein murda hain, hum apni zaat mein jahil hain, hamari haqeeqat mein jahil hai, ilm nahi hai. ہماری حقیقت میں جو ہے نا اضطرار ہے, عاجزی ہے, عجز ہے. ہماری حقیقت کے اندر نہیں سننا, نہیں بولنا, نہیں دیکھنا ہے.
سو ان اور ریالٹی وی آر ڈیڈ, ان اور ریالٹی وی آر اگنورینٹ, ان اور ریالٹی وی آر اسپیچ لیس, وی آر سائٹ لیس. اور ریالٹی از نیڈ.
اللہ تبارک و تعالیٰ کے پاس ہیں کمال کے صفات.
All the attributes of perfection, they belong to Allah Azza wa Jal.
Unke khazane se ye faiz mil raha hai.
So we have the blessing from his treasure.
To isliye Allah Taala ne ye farmaya ke logo tum sab faqir ho.
And that's why Allah Azza wa Jal said, O people, all of you are needy.
Ya ayyuhan nas antumul fuqara'u ila Allah, tum sab Allah ke faqir ho.
This is in the Quran. O people, all of you are in need.
Isme kisi ka exception nahi hai.
There is no exception whatsoever for anybody.
یہ نہیں کہ اگر کوئی بہت کنگ آدمی ہے, مالدار آدمی ہے, نواب آدمی ہے, بزنس مین ہے, پیسے والا ہے, وہ فقیر نہیں ہے, ایسی بات نہیں ہے.
Even if somebody is a millionaire, somebody is a king, somebody is from a wealthy family, from a noble family, still he is فقیر, still he is in need.
کوئی نبی ہے, کوئی ولی ہے, کوئی صحابی ہے, یہ نہیں ہے کہ وہ فقیر نہیں.
Even انبیاء, اولیاء, even صحابہ, they are also فقراء.
نیک اور بد سارے فقیر ہیں.
All the people, whether pious اور پیپل ہو آر کرپٹ, دے آر آلسو فقیر.
جتنے زمین کے فقیر ہیں اتنے آسمان کے اندر بھی اللہ کے سب فقیر ہیں.
دا پیپل ہو آر آن ارتھ دے آر فقیر, اینڈ دا پیپل ہو آر ان دا ہیونز, دی اینجلز فار ایگزامپل, دے آر آلسو فقیر.
یسالوہ من فی السماوات والارض, مانگتے ہیں اس سے وہ سب جو آسمانوں میں ہے اور وہ سب جو زمین میں.
In the Quran, all those who are in the heavens, they ask him, they beg him, and all those who are on earth, they also beg him.
انسان جو ہے نا وہ سب سے اشرف ہے.
Human being is the most noble.
جب وہ اتنا فقیر ہے تو دوسری چیزیں کتنی فقیر ہیں.
The most noble is that much needy, then what about the rest of the creation?
اس لیے پوری کائنات اور کائنات کا ذرہ ذرہ فقیر ہے.
For that reason, the entire universe and every single particle of the universe is faqir, is in need of Allah Azza wa Jal. Needy, dependent.
جب یہ حقیقت کھلتی ہے تو یہ ترجمہ ہے لا الہ الا اللہ.
When this become apparent, this is the meaning of la ilaha illallah.
جب بندے پر کھل جاتا ہے تو یہ لا الہ الا اللہ کی گویا ایک مفہوم اس کا اس پر کھلا.
When this meaning becomes apparent to your heart, then one meaning of la ilaha illallah has become apparent to you.
اس کا لازمی نتیجہ یہ ہوتا ہے کہ نہ اپنا تاثر ہمارے اندر آتا, نہ مخلوق کا کسی کا تاثر آتا.
The effect of having this meaning apparent to your heart is that you don't receive any effect neither from yourself nor from the entire creation.
Isliye makhlooq se tama khatam ho jati hai, lalach nahi, koi umeed nahi.
That's why you will not have any hope from the people, from the creation.
Aur na dar rehta kisi se.
And that's why you will not have any fear from the creation.
Agar dar hai makhlooq ka to bhi la ilaha illallah ki haqeeqat nahi mili, lalach hai makhlooq ki to bhi la ilaha illallah ki haqeeqat nahi mili.
If you have hope from people, from the creation, then that means there is no, you have not understood the meaning of la ilaha illallah. The meaning of la ilaha illallah has not become clear to you. And if you have fear of the creation, again the meaning of la ilaha illallah has not become apparent to you.
Mehnat karna padega is haqeeqat ko aane ke liye.
For this reality to come into your heart, that this requires
our
effort.
Our heart, aisa bolna. You are bolne ko jaye.
Our heart.
Taki hum usme aa jaye. تو یہ جب کھلتا ہے تو ایک نسبت بندے پر کھلتی ہے, ایک رشتہ, چار بتایا نا میں نے, چار رشتوں میں سے ایک رشتہ بندے پر کھلتا ہے فقیر اللہ ہونے کا. ہم سب سے پہلے فقیر اللہ ہوتے ہیں.
When this becomes apparent, then one relationship from our relationship with Allah Azza wa Jal, that becomes apparent. We have four types of relationship, and our relationship is that we are fuqara of Allah Azza wa Jal. We are needy and dependent upon Allah Azza wa Jal.
ہمارے اپنے اصلی نام کے علاوہ ہمارے چار نام ہیں.
We have four other names other than our own personal names,
جو کہ لا الہ الا اللہ کی نسبت سے ہمارے ہیں.
These names they are given to us because of the relationship with لا الہ الا اللہ.
پہلا نام ہے فقیر اللہ.
Our first name is فقیر اللہ.
ہم سب اللہ کے فقیر ہیں.
We are all فقراء of Allah Azza wa Jal.
یا ایوہ الناس انتم الفقراء الى اللہ واللہ هو الغنی الحمید. تم سب اللہ کے فقیر ہو, اللہ غنی حمید ہے.
او پیپل, یو ار آل نیڈی اینڈ ڈیپینڈنٹ اپن اللہ عز و جل, اینڈ اللہ از انڈیپینڈنٹ, اینڈ اللہ از آل پریز ورثی.
اب اس کے بعد ایک سوال پیدا ہوتا ہے, وہ یہ ہے کہ جب اللہ ہی کی ہیں یہ سب چیزیں, ہمارا دیکھنا, بولنا, سننا, ہاتھ, پیر, دل, دماغ, جب ہمارے پاس سننا بولنا ہی نہیں ہے, ایگزسٹنس ہی نہیں ہے, تو پھر ہمارا دل, دماغ, لیور, کڈنی کہاں سے تھی؟ اپنی نہیں ہوتی. ہاتھ پیر اپنے نہیں ہیں, ہڈی گوشت, کھال بال ہمارے اپنے نہیں ہوتے. جب یہی اپنے نہیں ہیں تو یہ کہاں سے اپنا ہو جائے گا, یہ کہاں سے اپنا ہو جائے گا, چھت کہاں سے ہو جائے گا, فرش کہاں سے ہو جائے گا, سامان کہاں سے ہوگا, گاڑی کہاں سے ہوگی, زمین کہاں سے ہوگی, مکان کہاں سے ہوگی, بیوی کہاں سے ہوں گی, بچے کہاں سے ہوں گے. کوئی چیز اپنی نہیں رہتی. لا مالک الا اللہ, اللہ کے علاوہ کوئی مالک نہیں رہتا.
When we ourselves do not belong to ourselves, you know, our body is not ours because we were not there, we did not create ourselves. Our bones, our flesh, our heart, our kidney, our liver, our soul, we have not created it, so it does not belong to us. So if this does not belong to us, then this fan, does it belong to us? The earth, does it belong to us? The soil, the people, the children, the family, the wife, the car, the land, the money, does it belong to us?
اس اعتبار سے اللہ ہی مالک ہوتا ہے ہر چیز کا.
For that reason, Allah is the owner of everything.
اسی لیے اللہ نے فرمایا کہ لہو ما فی السماوات و ما فی الارض و ما بینہما وَمَا تَحْتَ السَّرَى وہی مالک ہے ان سب چیزوں کا جو آسمان میں, وہی مالک ہے ان سب چیزوں کا جو زمین میں, وہی مالک ہے ان سب چیزوں کا جو ان دونوں کے بیچ میں, وہی مالک ہے ان سب چیزوں کا جو تحت السرا میں, جو زمین آسمان کے باہر.
For that reason, Allah Azza wa Jal, He is the only owner of everything which is in the heaven, and He is the only owner of everything which is in the earth, and He is the only owner of everything which is in between, and He is the only owner of everything which is under the earth.
آسمان و زمین کے درمیان میں ہم سب بھی آ گئے.
So between the heaven and the earth, we are also there.
ہماری سب چیزیں بھی آ گئی.
All our belongings.
ہماری بیوی بچے بھی آ گئے.
Our wife, our children.
ہم سمجھتے ہیں کہ ہماری بیوی ہے, ہم جیسے چاہے پھرا لیتے ہیں. ہمارے بچے ہیں, ہم جہاں چاہے پڑھا لیتے ہیں, ہم جو چاہے پہنا لیتے ہیں.
We think, you know, she is my wife. I can take her wherever I want. He is my child. I can educate him the way I want. I can make him wear the way I want.
کس نے کہا آپ سے کہ سب آپ کے ہیں؟
Who told you that, you know, it belongs to you?
قرآن تو کہہ رہا ہے کہ تم غلط سوچ رہے ہو.
The Quran is telling you that what you are thinking is wrong.
انتم تخلقونہ ام نحن الخالقون. جب تمہارے بچے ہوتے ہیں تو اللہ پوچھ رہے ہیں کہ تم ان کے خالق ہو کہ ہم ان کے خالق ہیں.
When you have children, Allah Azza wa Jalla is asking us, is it you who have created your children, or is it we have who have created your children?
Allah خالق ہیں.
Allah is the creator.
تو اب مسئلہ یہ ہے کہ جب ہمارا کچھ بھی نہیں ہے, جب ہم ہی نہیں ہیں اپنے اور ہمارا کچھ بھی نہیں ہے, تو پھر جو چیز ہماری طرف منسوب ہے وہ کیا ہے؟
So when we were not in existence and when nothing belongs to us, then what belongs to us, what kind of relationship we have?
Ab hum ye hai mere kapde hain, ye meri gaadi hai, ye meri biwi hai, ye mere bacche hain, ye meri zameen hai, ye mera makan hai, ye mera plot hai, ye mera paisa hai, ye kya cheez hai phir ye?
Then when we say this is my garment, this is my clothes, this is my wife, this is my plot, this is my land, this is my car, this is my money. Aur
bolti hain ye mere kapde hain, ye meri jewelry hai.
Well, women, they say that these are my clothes, this is my jewelry. Then what does it mean?
Ye amanat hai Allah tbarak wa taala ki jo hamare paas.
This is a trust and amana from Allah azza wa jal in our hands.
Is wajah se hamara dusra naam hota hai Aminullah. Faqirullah ke baad hamara naam hai Aminullah.
For that reason, we have a second name, which is Aminullah. We are the trustees of Allah Azza wa Jal.
So, har cheez hamare paas amanat hai.
Everything is amana in our hands.
Aur amanat ka hukm ye hai ki antu adun amanat ira ahliha, amanat mein khianat jaiz nahi.
And the rule of the amana is that you cannot have khiana. You cannot, betray the trust.
Amin ki marzi ke barkhilaf koi tasarruf nahi kar sakte hum usme.
We cannot do any transaction without the permission of the owner.
Kyunki agar karenge to usi ka naam chori hai.
Because if you do any transaction without the permission of the owner, that is stealing.
Koi hame bole tum chor ho to kitna bura lagega.
If somebody says that we are thieves, then how do we feel?
Halanki hum log sab chor hai.
Although we are thieves.
Kyun is waste ki hum Allah ki amanat mein khianat karte hain?
Because we do betrayal in the trust of Allah Azza wa Jal.
Hum dekhne mein khianat karte hain.
We have betrayal in our eyes.
Hum samajh rahe hain ki hamari aankhein hum jo chahe dekhein.
Because we think that these eyes belongs to me, I can see whatever I like.
Allah Taala farma rahe hain ya'lamu khainatal ayun. Wo aankhon ki khianat ko janta hai. Wama tukhfi sudur. Aur aankhein khianat karne ke baad dil mein jo baat talne lagti hai, chalne lagti hai, usko bhi jante hain.
Allah is saying that Allah Azza wa Jal, He knows the eyes which betray. And then once you have seen something, then you will have a conversation within the bottom of your heart. Allah Azza wa Jal, He also knows that.
To usko Allah ne khiyanatul ayun farmaya, aankhon ki khiyanat.
Allah described it as khiyana of the eye.
Har wo cheez dekhna Allah ki marzi ke khilaf khiyanat ho jati.
Looking without the pleasure of Allah Azza wa Jal is khiyana.
Ye matlab nahi hai ki khali ke na mahram ko dekhna hi khiyanat hai.
It is not that looking at a woman who is not related to you is khiyana.
Allah ne aur Allah ke rasul ne duniya ko mamooli bataya.
Allah azza wa jal and Rasulullah sallallahu alaihi wasallam, they consider duniya something, valueless.
Machhar ke par ke barabar ki haisiyat nahi.
It is not even equivalent of the wing of a mosquito.
Ab agar hum dekh rahe hain usko qeemat قیمت کے ساتھ, اہمیت کے ساتھ, عظمت کے ساتھ میں, یہ خیانت ہے.
But if we look at dunya with value and with glory, then that is khiyana. We are looking in the wrong way.
آپ نے سنا ہوگا کہ اگر کسی مالدار آدمی کو محض اس وجہ سے کہ وہ مالدار ہے, محض اس وجہ سے کہ وہ مالدار ہے, اگر آپ نے دیکھا اہتمام کے ساتھ میں کہ یہ بڑا مالدار آدمی ہے, یہ گناہ ہے, کبیرہ ہے.
You might have heard that if you look at somebody who is a wealthy person and you look at him just because he is a wealthy person, out of respect and out of honor and glory, that itself is a major sin.
اس کے ساتھ اگر وہ دیندار ہے, تقوی والا ہے, پرہیزگار ہے, پھر آپ دیکھ رہے ہیں تو الگ حکم ہے.
If you look at him because he is pious and he is, you know, he is man of taqwa, then that is something else.
حافظ ابن حجر عسقلانی نے لکھا ہے الزواجر میں, النظر الى الغنی لغناه کبیرۃ.
حافظ ابن حجر رحمہ اللہ is a famous عالم and محدث. He mentioned in his book called الزواجر that looking at a wealthy person because of his wealth is a major sin.
کیونکہ اللہ کی نظر میں وہ کیا ہے, بے حیثیت ہے. جیسے فرعون بے حیثیت ہے, قارون بے حیثیت ہے, شداد بے حیثیت ہے, نمرود بے حیثیت ہے. مالدار تھے وہ لیکن دین تو نہیں تھا نا ان کے پاس. تو جب پوری دنیا بے حیثیت ان کے پاس ہے تو ہماری نظر میں حیثیت ہے اور ہم اس کو دیکھنے لگیں گے تو یہ خیانت ہے.
بیکاز دیٹ ویلتھی پرسن ہی ڈز ناٹ ہیو اینی ویلیو اینی اسٹیٹس ان دی آئیز آف اللہ عزوجل. Fir'aun did not have any value in this and status in the eyes of Allah. The Qarun or Haman or Shaddad, they did not have any status in the eyes of Allah Azza wa Jal. And when we look with status and glory, then that is khiyana.
Isi wajah se badi badi buildings ko dekh ke muh mein pani dalna, achhi gaadiyon ko dekh ke muh mein pani lana, ye karna ki kaash mere paas bhi ho jaye, main bhi ho jaun, ye sab hirs ki nazar jo hoti hai na, ye bhi badnazri hai.
That's why if you look at a high rise building and then you have the greed, we have the greed, or if we look at a very nice and expensive car and we have the greed in our heart, this is also the betrayal of the eye. This is also the khiyana of the eye.
Aise hi sunne mein hai, hum sunne mein azad nahi hai ki jo chahe sune.
Likewise, we are not free in our hearing.
Hum bolne mein azad nahi hai.
We are not free in our speech.
Hum chahne mein azad nahi hai.
We are not free in our desires.
ہم محبت کرنے میں آزاد نہیں ہیں.
We are not free in our loves.
ہم نفرت کرنے میں آزاد نہیں ہیں.
We are not free in our hatred.
ہم دوست بنانے میں آزاد نہیں ہیں.
We are not free to make friends.
ہم دشمن بنانے میں آزاد نہیں ہیں.
We are not free to make enemies.
کیوں؟ اس واسطے کہ امانت ہے ہمارے پاس.
Because all of these things, they are amana, they are trust in our hands.
ان امانتوں کو کیسے استعمال کرنا؟
How do we use this trust?
اس کے لیے محمد رسول اللہ
صلی اللہ علیہ وسلم. So how do we use these امانات? For this we have محمد رسول اللہ.
لا الہ الا اللہ کا جو دوسرا پارٹ ہے محمد رسول اللہ, یہ کب آتا ہے؟ جب فقر کھل جاتا ہے اور امانت سمجھ میں آ جاتی ہے تو اس امانت کے استعمال کو بتانے کے لیے محمد رسول اللہ آئے ہیں.
The second part of the kalima, محمد رسول اللہ صلی اللہ علیہ وسلم, that comes once you have once the reality of our dependence and our need upon Allah Azza wa Jalla, that becomes apparent to our heart. And once the reality of amana becomes apparent to us, once that becomes apparent to us, then how to use that amana, that is learned by Muhammad Rasulullah sallallahu alaihi wasallam.
Isliye kalima jo hai na bahut seekhne ki cheez.
For that reason, kalima is something we have to learn quite a lot.
Humne apna pehla naam hi theek nahi kiya.
We have not corrected our first name.
To dusra naam to bahut dur ho gaya humse.
Then the second name is too far away.
جب پہلا اور دوسرا نہیں ہوا تو تیسرا چوتھا کیسا ہوں گا اندازہ لگاؤ.
If the first name and the second name is not correct, then how the third and the fourth?
تو پہلا نام کیا تھا اپنا؟
What was the first name?
بقیر اللہ. اور دوسرا؟
امین
اللہ. تیسرا نام ہے ولی اللہ.
And the third name is ولی اللہ.
کہ جب یہ لا الہ الا اللہ صحیح ہو جاتا ہے اور محمد رسول اللہ صحیح ہوتا ہے تو اللہ تعالیٰ کا دوست بن جاتا ہے بندہ.
When La ilaha illallah becomes correct and Muhammad Rasulullah becomes correct, then the person becomes closer to Allah Azza wa Jal. So he is Waliullah.
Allah Tabarak wa Ta'ala ki, jaise abhi bataya na ki 200 aadmiyon ki fehrist mein aap 200 se pakki dosti nahi rakhte. Pakki dosti to aapki 2-4 se hi rehti hai. Aise Allah Ta'ala ke bandon mein wo khas Allah Ta'ala ke mehboob bande jo Allah ko pasand aa gaye, samjha, unko khas awliya Allah kaha jata hai. وہ بننے کی کوشش ہر بندے کو کرنا ہوتا ہے, جیسے آپ کے سامنے بات رکھی جا رہی تھی.
the way it was being mentioned that if you have 200 friends, well, out of 200 friends, you will only have few people who are really close to you. So out of the entire creation, there are only few people who are closer to Allah Azza wa Jal. So we should try our best to become those who are closer to Allah Azza wa Jal.
Ek riwayat mein aata hai ki maine apni wilayat apne bandon mein chupa kar rakhi hai, isliye kisi bande ko haqeeq mein samajhna.
It comes in the narration that I have hidden my friendship among the people. For that reason, don't underestimate and don't undervalue anybody.
Because Allah Tabarak wa Taala ke wali ka mamla Allah ke saath bilkul different hota hai aam logon ke muqabale.
Because the way Allah Azza wa Jalla treat His wali is different from everybody else.
Isliye Quran Pak mein ala inna awliya Allah la khawfun alaihim wa lahum yahzanun.
For that we have in the Quran, listen, that the friends of Allah Azza wa Jalla indeed they don't have any fear and they don't have any grief.
Inka itna special mamla hota hai awliya Allah ka. उनको खिलाना अल्लाह पाक अपने को खिलाने के माना में लेते हैं उनको पहनाना अपने को पहनाने के माना में लेते हैं उनकी मिजाज कुर्सी करना अपनी मिजाज कुर्सी के माना में लेते हैं वो हदीस याद करो जो कयामत में अल्लाह तबाराक व तआला पूछेंगे मैं बीमार हो गया था मुझे खिलाया नहीं मैं भूखा था मुझे खिलाया नहीं मैं बीमार हो गया था मेरी मिजाज कुर्सी नहीं की मुझे कपड़ों की जरूरत थी तुमने मुझे कपड़े नहीं दिए बंदा कहेगा परवरदिगार आप सुभान है आपको क्या जरूरत है आप तो इन तमाम चीजों से पाक हैं फरमाया नहीं वो मेरा जो बंदा था वो मेरा था अगर उसको खिलाता तो मैं ये समझता कि मुझे खिलाया अगर उसको पहनाता तो मैं ये समझता कि मुझे पहनाया ये अगर उसकी मिजाज पुरसी करता तो मैं समझता कि मेरी मिजाज पुरसी की उससे दोस्ती मेरे से दोस्ती है और उससे दुश्मनी मेरे लिए मेरे साथ दुश्मनी है और ऐलान जंग है मन आदा ली वलियन फकत आज़न्तुहु बिल हर्ब
The way Allah Azza wa Jalla treats his awliya, his friends, is very much different. So much so that if you feed a wali of Allah Azza wa Jalla as if you are feeding Allah Azza wa Jalla himself, although Allah is not in need of food, if you clothe Allah's friend as if Allah, you know, you're clothing Allah Azza wa Jalla, although Allah is not in need, if you visit somebody. Who is a wali of Allah Azza wa Jalla, as if you are visiting Allah Azza wa Jalla. And this is because it comes in the hadith that on the day of judgment, Allah Azza wa Jalla will ask somebody, well, how come you did not feed me when I was hungry? And how come you did not clothe me when I was in need of clothes? How come you did not visit me when I was not well? So the person will say, well, Ya Allah, you know, you are Subhan, you are not in need of clothing or food visiting as such. So Allah will say, well, remember such and such person, he was in need of food and you did not feed him. Such and such person, he was in need of clothes and you did not clothe him. Such and such person, he was not well and you did not visit him. That's why the awliya of Allah Azza wa Jal, once a person becomes closer to Allah Azza wa Jal, Allah Azza wa Jal would consider treatment with him, treatment with himself, Almighty, Subhanahu wa Ta'ala. So the friendship with a wali of Allah Azza wa Jal, Allah will consider friendship with him. And the animosity with that person is animosity against Allah Azza wa Jal.
इसी माने में है हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बारे में फरमाया कि वमा रमैता इज़ रमैता वलाकिन अल्लाह रमा जब आपने कंकर फेंके दुश्मनों की तरह आपने नहीं फेंके अल्लाह ने फेंके
And because of this Allah Azza wa Jal mentioned in the Quran when you threw the pebbles in the battle it is not you who threw it is we who have thrown
फरमाया कि इन الذين يبايعون كانما يبايعون الله जो आपके हाथ पे बैत कर रहे हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम वो अल्लाह के हाथ पे बैत कर रहे हैं
And that is why when the Sahaba, they made pledge with Rasulullah sallallahu alaihi wasallam and they gave bay'ah to Rasulullah sallallahu alaihi wasallam, Allah said in the Quran that those who are making bay'ah with you, they are making bay'ah with Allah Azza wa Jal.
Yadullahi fawqa aydihim. Allah ka haath hai inke haathon ke upar.
So much so that Allah mentioned in the Quran that it is Allah's hand above their hands.
Kyunki Huzur sallallahu alaihi wasallam ka haath upar aur bayt lene walon ka haath niche hota tha. Jo koi bayt leta tha to uska haath niche hota aur Huzur sallallahu alaihi wasallam us par apna haath rakhte तो अल्लाह तबारक व तआला ये फरमाना है यदुल्लाह फौका अयदीहिम इनके हाथों पे जो हाथ है वो अल्लाह का है
सो मच सो दैट व्हेन द सहाबा रजील्लाहु अन्हु दे मेड प्लेज देयर हैंड्स वर यू नो वर डाउन एंड द एट द बॉटम एंड द हैंड ऑफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वर एट द टॉप सो अल्लाह अज़्ज़ा व जल्ल डिस्क्राइब द हैंड ऑफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एज़ इफ इट इज हैंड ऑफ अल्लाह अज़्ज़ा व जल्ल
हालांकि सबको ये बताया गया है कि वो अल्लाह नहीं है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह नहीं है वो अब्दुल्लाह है وَرَسُولُهُ
Although everybody is told and everybody is taught that Muhammad sallallahu alaihi wasallam, and everybody knows, and it is a part of our belief, our iman, that Muhammad sallallahu alaihi wasallam, he is not God, he is not Allah azza wa jal himself, he is a servant of Allah azza wa jal.
Magar Allah tabarak wa taala se taalluq ki nauiyat aisi thi ke unke saath jo kuch mamla hai wo mere saath.
But the relationship with Allah azza wa jal was so strong that the whatever type of relationship with Muhammad sallallahu alaihi wasallam, that is the relationship with Allah azza wa jal.
इसलिए ला इलाहा इल्लल्लाह और मुहम्मदुर रसूलुल्लाह पर इतनी मेहनत करना है कि अल्लाह अपने फजल से हमको वलीउल्लाह में ले आए.
That's why we should do so much effort on ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, that Allah azza wa jal out of his mercy and blessing would make us among his awliya.
मैंने एक बहुत बड़े बुजुर्ग को निजामुद्दीन में बयान करते हुए सुना, वो फरमा रहे थे कि भाई सारी जद्दोजहद का मां हासिल विलायत का हासिल हो जाए.
I have listened to a very great person in Nizamuddin that the purpose of this entire effort is to become a wali of Allah azza wa jal.
Because iman isiliye banana hai, ittiba'e sunnat isiliye karni hai, Allah ke raaste mein phirna isiliye, juhd fi sabilillah isiliye, jaan o maal ka lagana isiliye, taki Allah tabaarak wa taala se closeness ho jaye.
Because spending our time, making our effort, going in the path of Allah azza wa jal, all of that is to become a wali of Allah azza wa jal.
और जब आदमी की विलायत वाली निस्बत सही होती है तो फिर अल्लाह पाक उसकी शख्सियत को मखलूक की हिदायत का जरिया बनाते हैं, तो फिर उसको चौथा नाम मिलता है खलीफतुल्लाह.
When the person becomes a wali of Allah azza wa jal, then Allah azza wa jal would make him of benefit to the creation. So Allah azza wa jal would make him a means of guidance to the people, and then he will have a fourth name, which is Khalifatullah.
Uske asraat itne zyada dale jate hain ki uske hone se hazaron logon ko hidayat mil jati
hai. He will be of so much immense effect that because of his existence thousands of people are guided.
Isiliye sufia ke istilah mein usko qutbul irshad bolte hain.
And in the terminology of the sufia mashayikh, he is called qutbul irshad.
Hazrat Maulana Zakariya sahab rahmatullah alayh ne fazail e amal mein Hazrat Maulana Gangohi rahmatullah alayh ka jab bhi naam liya hai to kya farmaya, qutbul irshad. क्योंकि उनको उनके ऊपर रखकर अल्लाह ने उस पूरे 100 साल के अंदर लोगों को हिदायत बांटी.
दैट्स व्हाई हजरत शेख रजी मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह इन फजाइल अमल बने वर ही मेंशन हजरत मौलाना रशीद अहमद साहब गंगोही रहमतुल्लाह अलैह, ही मेंशनड हिम विद क़ुतबुल इरशाद बिकॉज़ अल्लाह अज़्ज़ा व जल स्प्रेड गाइडेंस थ्रू हिम.
क्योंकि मौलाना इलियास साहब रहमतुल्लाह अलैह के पीर भी वही होते हैं.
Because he was the Shaykh of हजरत मौलाना इलियास साहब रहमतुल्लाह.
मदरसों का जो दीनी मदरसे जितने भी थे ना, उनके सरपरस्त वही थे अपने जमाने में.
Because he was the head of in charge of all the madaris in his time.
और इल्म के लैन के सबसे बड़े मुस्तनद आदमी वही शुमार होते थे.
And he was the most knowledgeable person in his life for the religious knowledge.
तो इल्म के लैन, दावत के लैन, तरबियत के लैन, उसके वो हेड थे अपने वक्त में.
So he was the head of the system of knowledge and education. And he was the head of the system of da'wah, and he was also head of the system of tarbiyah.
Is wajah se qutbul irshad unka laqab pada.
That's why he was called qutbul irshad.
Ki phir wo kyunki wo khalifatullah hone ki baat hai,
and that is the meaning of being khalifatullah.
To ye nisbat hai hamare apne asli naam ke alawa char naam apne hain jin par mehnat karna hai. Ek naam to wo hai jo paida hone ki wajah se amma baba rakh diye apna, aur char naam wo hain jo mehnat karke kamane padte hain.
So we are given one name by our parents because we are born simply, but we have to gain more four names, but after making effort we have to gain them.
Aur wo Allah taala se taluq ki buniyad par hai,
and that is because of our relationship with Allah azza wa jal.
Aur wo la ilaha illallah ki nisbat par hai,
and that is because of our relationship with la ilaha illallah.
Uski haqeeqat maloom hona,
to know the reality of la ilaha illallah,
uske andar fir muhammadur rasulullah ke raaste par aa jana,
and to come to the path of Muhammad Rasulullah.
Wo dono ko milakar aise amal karna, aisi mehnat karna ki vilayat hasil hona.
Then do effort and action combining la ilaha illallah Muhammad Rasulullah in such a manner that we gain and obtain the wilaya of Allah azza wa jal.
Fir wo is maqam tak jana ke huzur sallallahu alaihi wasallam ka faiz ka jo hai na ek box ban jana ke aapka faiz inke zariye se fir sare alam mein bante, zariya bana de Allah pak inko hidayat ka.
Then to become a means of the blessing of Muhammad sallallahu alaihi wasallam, so that Allah azza wa jal would spread guidance through this person.
Iski mehnat karni hoti hai mere dosto.
This requires lot of effort.
Aur ye har condition mein karna hai.
And this has to be done in all conditions.
ہو تب بھی کرنا ہے, فارغ ہو تب بھی کرنا ہے.
Whether we are busy, whether we are free.
شادی شدہ ہو نہیں شادی شدہ ہو تب بھی کرنا ہے.
If we are married, if you are not married.
بچے والے ہو نہ ہو پھر بھی کرنا ہے.
We have children, we have no children.
غریب ہو یا امیر ہو پھر بھی کرنا ہے.
Whether we are rich, we are poor.
اس میں کسی قسم کے ہم کو وہ نہیں ہے کہ بھئی اگر آپ اس حالت میں ہیں تو آپ چھوڑ دو, ایسا نہیں.
There is no condition attached to it that you do effort only.
یہ وہ چیز ہے کہ مرنے سے پہلے ہمیں اس پر کام کر لینا ہے.
This is something we have to act upon and make effort towards before we die.
اور مرنے کا ہمیں پتہ نہیں ہے کہ کب مر جائیں گے.
And we don't know when we are going to die.
اس لیے ٹائم ضائع نہیں کرنا ہے اس میں.
That's why we should not waste our time.
امام غزالی رحمۃ اللہ علیہ نے لکھا ہے کہ اگر کوئی آدمی 40 سال کو ہو گیا اور اس کے بعد بھی اس کو اس کی فکر نہیں ہوئی کہ اللہ تبارک و تعالیٰ سے میری دوستی بنی کہ نہیں بنی, تو وہ ایسے ہی بیمار ہے جیسے شادی کی عمر ہونے کے بعد میں شادی کا رجحان نہیں پیدا ہوا تو وہ بیمار ہے.
Imam Ghazali rahmatullah alayhi, he mentioned that if a person reaches the age of 40 and still he does not have any desire to become a friend of Allah azza wa jal, well, he's such a sick person, like he has reached the age of marriage and still he does not have any inclination towards marriage.
Bimar hai wo.
He is sick.
Wo usko ilaaj ki zarurat hai.
He needs treatment.
Wo is duniya mein aane ka maqsad hi bhul gaya.
He has forgotten the purpose of
wo
coming to this life.
Wo apni insaniyat ke maqam ko hi bhul gaya.
He has forgotten the status of being human being.
Allah Pak ne insaan banaya to ek bade kaam ke liye banaya.
Allah Azza wa Jalla made him human being for a greater purpose.
Puri kainat hamare liye bani hai, hum Allah ke liye bane.
The entire universe is created for us and we are created for Allah.
Wo sare ke sare hamari khidmat mein hai aur hame Allah ki khidmat karni hai.
Everything is serving us and we have to serve Allah Azza wa Jalla.
Isiliye hadith sharif mein aata hai ki Allah Taala duniya se farmate hain, ya duniya ikhdimi man khadamani واستخدمی من خدمکی, جو میری خدمت میں لگے تو اس کے خادم بن, اور جو تیری خدمت میں لگے تو اس سے خوب خدمت لے لے, خوب گھسا لے اس کو. ہم سمجھ رہے ہیں کہ دنیا ہماری خدمت کر رہے ہیں, نہیں, ہم دنیا کی خدمت کر رہے ہیں چونکہ ہم اس کی خدمت میں لگے ہوئے ہیں, اس کو بنانے میں لگے ہوئے ہیں, اس کو سنوارنے میں لگے ہوئے ہیں, اس کو ٹھیک کرنے میں لگے ہوئے ہیں. حدیث قدسی ہے.
That's why it comes in a hadith qudsi that Allah Azza wa Jalla said to the dunya, to the world, that the one who serves me, you serve him. And the one who serves you, make him serve you even more. That's why we think that the world is serving us. The dunya is serving us. But the fact is that we are serving dunya. And we are more and more into serving of dunya.
Hum dunya banane mein sawarne mein lage hue hain.
We are busy in the beautification
of the world. Jab mar jate hain, to bani hui dunya bahar reh jati hai, hum andar nikal jate hain.
When we die, then the dunya which we have served and the dunya which we have beautified, that remains outside and we go inside.
Kyunki humne usko banaya hai, khud ko to nahi banaya hai.
Because we have beautified it and we have made it and we have not made ourselves.
So hum uski khidmat karte rahe.
And we kept serving the dunya.
Allah ko razi karne ki fikr nahi ki.
We did not think about pleasing Allah.
Isliye agar hum Allah ke ho jayenge, Allah ki mehnat mein lagenge, Allah ke kaam mein lagenge, تو یہ دنیا کو اللہ پاک ہمارے لیے مسخر کرے گا, اس دنیا سے فائدہ ہمیں ملے گا, راحت ملے گی, ورنہ راحت نہیں رہے گی. دنیا رہے گی, راحت لیس ہو جائے گی.
That's why if we do the work of Allah عز و جل, if we serve Allah عز و جل, then Allah عز و جل would make the dunya serve us. Otherwise, we might have dunya, but we may not have any comfort. We might have the worldly means, but there is no comfort.
آج پوری دنیا میں جو شکایت ہے انسانوں کو, وہ راحت نہیں ہونے کی ہے, کہ لطف نہیں ہے, راحت نہیں, اسٹریس ہے, ٹینشن ہے, پریشانی ہے, پرابلم ہے, حالانکہ سامان دنیا بہت ہے.
The problem which is facing the entire humanity nowadays is that people don't have comfort, people don't have joy, there is a lot of stress, lot of anxiety. Although we have means of comfort, we have many more means of comfort, but still there is no comfort.
دنیا تو پھر بھی ختم ہو جائے گی ایک دن, باوجود اس تکلیف کے بھی.
Still the dunya will come to an end even though we are suffering.
Agar hum seekhenge nahi to aakhirat bhi apni gama lenge.
Somehow if we don't learn, then even the aakhirah will be lost.
Isliye pehli fursat mein humko deen par amal karne ki jo hai line pe padhna hai.
For that reason, in the first instance, we have to make a clear determination that we walk on the path of Allah.
Aur uske liye iman banana hai.
And for that we have to correct and rectify our iman.
Allah tbarak wa taala ki maarifat hasil karna hai.
We have to gain the knowledge of Allah azza wa jalla.
Unki mohabbat aur khauf hasil karna hai.
We have to gain the love and the fear of Allah Azza wa
Jalla. Is line pe mehnat karna hai ki kis tarah kin kin kamon ko karna padega, kya kya rasta ikhtiyar karna padega, waqt lagana padega, maal lagana padega, ulama ke paas jana padega, mashayikhin se rabta karna padega, Allah ke raste mein phirna padega, dua karni padegi, ehtimam karna padega, mujahida, jitne source hain iske Allah pak ne banaye hain, un sab mein hame fikr se lagna hoga.
For that reason we have to do all that is necessary in order to gain that. So we have to make effort for the deen of Allah Azza wa Jal. We have to go to ulama, we have to go to mashayikh, we have to spend our time, we have to spend our money, we have to utilize all the means and resources so that we can gain this great blessing of Allah Azza wa Jal.
Sab tayyar hai inshaAllah.
Are we ready for inshaAllah?
Allah sabko himmat ata farmaye.
Ameen.
May Allah give us courage and tawfiq.
Jab ke dina hai, isliye zyada time tak kitna munasib nahi hai.
Because, you know, this is a work day, I don't want to keep you for long.
جزاكم الله سبحان الله
سبحان الله سبحان الله سبحان الله